معاف کیا ہے؟ دل کی اس کیفیت کے اظہار کے لیے دماغ کو دل حکم دیتا ہے کہ جو کچھ میں نے محسوس کیا ہے اس کا اظہار کر دو، تو وہ اس کے لیے کلمے بناتا ہے اور زبان حرکت کرتی ہے، وہ جملے باہر آ جاتے. لیکن وہ خوبی وہ کمال بہت درجے کا ہو تو بسا اوقات کلمات بھی پیچھے رہ جاتے. گویا محبت نام ہے حسن خوبی کمال کو دیکھ کر دل کے متاثر ہو جانے اور دل کے معروب ہو جانے کا. اور انسان جن سے معروب ہو جاتا ہے، جن سے متاثر ہو جاتا ہے، ان کے اشارہ ابرو کو بھی حکم سمجھتا ہے. بیوی کہے کہ میں نے آج نئے جھمکے لینے ہیں، آپ نہ لے سکے، ایک سنار میرے سامنے آیا اس لیے دماغ میں جھمکے کی مثال آ گئی. تو وہ مرد کیا کرتا ہے اگر محبت ہو تو؟ وہ جہاں سے بھی کوشش کرے وہ لے کر آتا ہے اور کہتا ہے لو. اشارہ ابرو کو حکم سمجھتا ہے، گویا اتباع کرتا ہے، گویا اطاعت کرتا ہے. اسی بات کو قرآن نے کہا کہ اگر تم میرے رسول کی اطاعت کرو گے تو میں سمجھوں گا تمہیں مجھ سے محبت ہے. اب میں بات سمجھا سکا یا نہیں؟ جی یہ بات میں نے بھی سن لی اور کہہ دیا کہ سمجھ آ گئی، آپ نے بھی سن لی اور کہا سمجھ آ گئی. لیکن صحابہ نے سنی تو اس وقت جو ریئیکشن ہوا میں آپ کو اس کا چند مناظر بتاتا ہوں. غلبہ دین کے لیے ہی جہاد اور قتال کا موقع ہے، اور اس وقت بھی جہاں میں تذکرہ کرنے لگا ہوں، دنیا کی سپریم پاور جو اپنے آپ کو روم کہتے تھے اس کے ساتھ مقابلہ ہے. اور زمانہ بھی ایسا کہ گرمیوں کے دن ہیں اور کھجوریں پک رہی ہیں، ابھی فصل کٹنے والی ہے اور اسی فصل پہ ان کا گزارا ہے. حکم ہو گیا کہ جہاد کے لیے نکلو، چلو اللہ کی راہ میں نکلو. اور رسول اللہ صلی اللہ علیہ وسلم نے عشاء کی نماز میں کہا کہ لوگوں، دنیا کی یہ سب سے بڑی قوت کے ساتھ ہم ٹکرانے کے لیے جا رہے ہیں، لاؤ اللہ کی راہ میں جو کچھ تمہارے پاس ہے لگا دو، آج انفاق کر دو. وانفقوا فی سبیل اللہ، دنیا کی بڑی قوت سے ٹکرانے جا رہے ہو، اگر آج ہم ان سے لڑ کر کامیاب ہو گئے تو بچ جائیں گے، اور اگر ناکام ہو گئے اور ہم گھر سے نہ نکل سکے اور جہاد نہ کیا، دشمن تو اپنے غلبے کے لیے کوششیں کر رہا ہے، پھر ہلاکت اور غلامی میں چلے جاؤ، لگا دو جو کچھ تمہارے پاس ہے. رسول اللہ نے بس اتنا ہی جملہ کہا تھا. وہ چونکہ رسول اللہ صلی اللہ علیہ وسلم سے محبت کرنے والے عاشق تھے، اور جس کے اندر جتنا جتنا عشق اور محبت تھی، جتنی محبت ہوگی اتنی تباہ ہوگی نا بھائی. جتنی بیوی سے محبت ہے اتنا ہی آپ سونا لا کے اسے دیں گے نا، نہیں ہوگی تو کیا کہیں گے؟ آپ کو پتا روزمرہ کا معاملہ ہے، پھر کیا کرتے ہیں آپ؟ کبھی بہانے اور کبھی ٹکا کے جواب، یہ محبت کا تقاضا ہے. اور جب محبت ہو جائے تو پھر جواب دینا ممکن نہیں ہوتا، پھر اتباع ہی ممکن ہوتی، پھر کہنا ہی ماننا ہوتا. اور یہ آپ کو بھی پتا، آپ گھر میں روز کرتے. جب رسول اللہ نے کہا لے جو کچھ تمہارے پاس ہے، تو یہ منظر تو آپ نے بارہا سنا کہ ان لوگوں میں، سننے والوں میں، حضرت ابو بکر بھی ہیں، عمر فاروق بھی ہیں، عثمان بن عفان بھی ہیں، عبد الرحمن عوف بھی ہیں، 1500 ऊंटों पर सामान लगा हुआ है, लाके सामान सारे का सारा। अब्दुर्रहमान बिन औफ कहते अल्लाह के रसूल यही टोटल सामान जो आज मेरा आया है तजारत का, वो सारे का सारा माल तजारत मैं अल्लाह की राह में देता हूं। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने वो सदका जो दिया जाता था उसके बारे में तो कह रखा था कि सदके को दाएं हाथ से दो और बाएं हाथ को खबर भी ना हो, लेकिन अल्लाह के दीन के गलबे के लिए जो फरमाया वो सदका की तरह इस तरह नहीं देना कि छुप कर दो, यहां कहा कि खुल कर दो, ऐलान करके दो, बल्कि जब लेकर लोग आने लगे तो सहाबा के सामने ये मामला किया कि हर आने वाले से पूछते क्या लेकर आए हो, क्या घर छोड़ आए। फिर रसूलुल्लाह फरमाते आज मोहब्बत की बाजी तुम जीते हो, आज फलां जीता है। हजरत उमर फारूक ये जो मोहब्बत की बाजी लग जाती है, महबूब एक हो चाहने वाले दो हो तो हर कोई चाहता है कि मेरी मोहब्बत गालिब आ जाए, ये भी मोहब्बतों का तकाजा है। महबूब समझे कि मैं ज्यादा प्यार करता हूं, तो उमर फारूक कहने लगे अबा बकर रोज बढ़ जाता है, आज नहीं बढ़ने दूंगा, इसके पास आज माल ही थोड़ा है, माल इकट्ठा किया उसको दो हिस्सों में तकसीम कर दिया पूरे इंसाफ के साथ, आधा घर वालों के लिए छोड़ा आधा ले आए। पूछा उमर क्या लेकर आए हो, क्या घर छोड़ आए हो, कहा कि अल्लाह मैं अल्लाह के रसूल मैंने अपने माल को दो हिस्सों में तकसीम कर दिया, पूरा आधा घर छोड़ा है पूरा आधा साथ ले आया हूं। तो अब्दुर्रहमान बिन औफ जो 1500 ऊंटों पे लेके आए थे तो उनके माल तिजारत का एक हिस्सा था, उनके पास तो बेशुमार माल था, उनके बदले में पूरे घर का आधा माल देने वाले के लिए उनको माल को ऊपर रखते हुए कहा कि आज मोहब्बत की बाजी उमर तुम जीत गए हो। और सहाबा के दरमियान जब हजरत उमर का यह मामला हुआ तो लोग दादो तहसीन करने लगे, मुबारक हो उमर आज रसूल की जबान से तुम्हें सर्टिफिकेट जारी हो गया है। इतने में देखा कि अबू बकर सिद्दीक भी तशरीफ ला रहे हैं, अबू बकर के पास माल थोड़ा था रजी अल्लाह ताला अन्हु, थोड़ा माल, उमर फारूक बड़े खुश हो रहे कि आज तो बाजी नहीं जीतने दूंगा, आज तो प्यार मैं ही जीतूंगा। रसूलुल्लाह ने उसको माल को कबूल करते हुए पूछा अबू बकर क्या घर छोड़ आए हो, क्या ले आए हो, इश्क की बात है ना, समझ भी वैसी आती है जैसा इश्क हो। कर रसूलुल्लाह आपने फरमाया था ले आओ जो कुछ तुम्हारे पास है, तो फिर घर क्या छोड़ता, आपने कहा था ले आओ जो कुछ तुम्हारे पास है तो फिर मैं घर क्या छोड़ता, अल्लाह के रसूल में सब कुछ ही ले आए। और रवायत में आता है कि फजर के वक्त चूंकि पहुंचना था तो औरतें अमूमन उस जमाने में अपने घर में सुई जो सीने परोने के लिए रखती थी उसको दीवार पे लगा के रखती थी। अब अबकर रात को दीवार पे हाथ फेर फेर कर देख रहे हैं कहीं सुई ना रह जाए। जिस तरह की मोहब्बत होती है वैसे इंसान उसका मुजाहरा कर पाता। अब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खड़े होकर इरशाद फरमाया कि अबू बकर आज मोहब्बत की बाजी फिर तू जीत गया। ज़बाने रसालत मआब सल्लल्लाहु अलैहि वसल्लम से हजरत अबू बकर के लिए यह तहसीन का कलिमा सुन के सब आशीष कर रहे हैं। अब आगे बढ़कर देने वालों में थोड़ा वक्फा हो गया और जो आगे बढ़ना चाह रहा था वो फासले पर रुक गया, हिचकिचा रहा है आगे बढ़ने से, वो एक कदम जिस तरह उर्दू में कहते हैं ना एक कदम आगे बढ़ना और 10 कदम पीछे हटना, इस कैफियत में है। नौजवान है, पूछा नौजवान क्या बात है, ले आओ जो कुछ तुम्हारे पास है, क्यों डरते हो? कहने लगा क्या लाऊं, यहां तो 1500 ऊंटों पे आया, घर का आधा माल आया, घर का पूरा माल कोई ले आया, लाकर सुन क्या पेश करूं, मैं तो एक लाश इंसान। जब रात आपने कहा था ले आओ जो कुछ तुम्हारे पास है, खुदा की कसम घर जाके मैंने कोना खुदरा छान मारा, मुझे कुछ नहीं मिला। फिर मैं वहीं से निकला और एक यहूदी के साथ जाके मैंने मुआहदा किया कि रात भर मैं तेरे खेत में पानी दूंगा, बताओ उसके बदले मुझे क्या देगा। और वो खेत में पानी किस तरह दिया था, ट्यूबवेल चला के दी, कुएं से डोल भरते अपने कंधे पर रख के लाके उसके खेत में दे देते। रात भर उसके बदले में हदीस में आता है एक सा यानी 2.5 किलो खजूरे। वो 2.5 किलो खजूरे इस तरह झोली में ली और कहा आका यही खजूरे उसने दी हैं, इसे कबूल फरमा लीजिए। और बखुदा 2.5 किलो देते हुए, इतने बड़े माल के अंदर 2.5 किलो खजूरे देते हुए वो अंदर से चाह रहा था तो जुमला मुंह से निकला या रसूलुल्लाह मैंने तो इनमें से एक खजूर अपने मुंह में भी नहीं रखी। तो मोहम्मद रसूलुल्लाह जैसे अजीम हस्ती ने उनके हाथ से वो खजूरें ली और खजूरें अपने हाथ दस्ते मुबारक से लेकर सारे माल के ऊपर बखेरते हुए कहा तो खुदा की कसम मोहब्बत की बाजी आज यह जीत गया। अल्लाह को तुम्हारे टकों और पैसों की जरूरत नहीं है, तुम्हारी मोहब्बतों के अंदाज चाहता है, अंदर से तुम्हें पाक करना चाहता है। वो तो कुन फयकून कौन की कुव्वत रखता है, अपने दुश्मनों पे खुद गलबा पा सकता है। वो सारी हिसाब के मुकाबले में कुरान का दावा अकेला काफी है। वो तो ये सारा मामला इसलिए करता है तुम्हारे अंदर का खोट खत्म हो जाए। मोहब्बतों में किसी और की मोहब्बत के भी अगर कोई मिलावट शामिल है तो वह मिलावट निकल जाए, वरना वो तो अपनी कुव्वतों के साथ फतह पा सकता। आज मोहब्बतों की बाजी कौन जीता है? लाश इंसान जीत गया। और मोमिनों की निशानी ही तो ये बताइए, मोमिन मा रज़क़नाहुम युन्फिकून, जो कुछ हमने उन्हें रिस्क दिया है उसी में से वो खर्च करते। और रिस्क क्या है? वमिम्मा रज़क़नाहुम, रिज़्क सिर्फ माल को तो नहीं ना कहते, रिज़्क तो अता को कहते हैं। यह अता सिर्फ अल्लाह ने आपको माल तो नहीं किया, औलाद भी तो अल्लाह ने की है। यह किसकी अता है? औलाद। तो यह फिर किसकी राह में लगाना है? वमिम्मा रज़क़नाहुम युन्फिकून, औलाद भी उसी की राह में लगाना है। आपकी जवानी, आपकी सलाहितें, आपकी इस्तेदाद, यह किसकी अता करता है? तो यह सलाहितें किसकी राह में लगानी है? यह सब कुछ लगाना है। जब इस तरह सब लोग दे रहे थे तो एक खातून भी आगे बढ़ी, उस नौजवान खातून के पास के 2.5-3 माह का एक बच्चा था। मोहब्बतों की बाजी में ना औरतें पीछे रह जाएं ना मर्द, वो सारे इला मग़फ़िरत रब्बिकुम, वो नेकियों के लिए इलल खैरात, नेकियों के लिए दौड़ लगा दो। वहां दौड़ लगी हुई थी, मर्द भी लगा रहे थे, औरतें भी लगा रही थी। और जब औरत आगे बढ़ी, वो नौजवान औरत, उसके हाथ में सिर्फ एक बच्चा है और उसकी उम्र भी 2.5 माह के करीब। रसूलुल्लाह ने पूछा कि क्या घर छोड़ आई हो और क्या लेकर आई? अब सारा मंजर तो वो देख चुकी थी, कहने लगी या रसूलुल्लाह मैंने घर जाके देखा कि क्या आपके पास पेश करूं, कोना खुदरा छान मारा, कुछ चीज ना पेश कर सकने के काबिल कोई चीज ना मुझे मिल सकी। बहुत परेशान थी, रात भर सोचती रही कि आका को कीमती चीज पेश करना है ना, जंग के लिए पेश करना है ना, क्या पेश करूं। सारी रात सोच सोच के समझ आई है कि मेरी कायनात में सबसे कीमती चीज ये मेरा महबूब बेटा है, ये ढाई माह का बच्चा मुझे कायनात में सबसे ज्यादा अजीज है, इससे ज्यादा अजीज मुझे कोई चीज है ही नहीं। और कायनात की सबसे बड़ी हस्ती के हजूर जिससे प्यार है उससे पेश करने के लिए हाजिर हो गई। मोहम्मद रसूलल्लाह फरमाने लगे, बीबी तेरे सादिक जज्बे मुझ तक पहुंच गए, कोई घर का आधा माल लाया, कोई घर का पूरा माल लाया, और कोई कमा के जाके ढाई किलो खजूरें लाया। ये सारी बात समझ आती है कि जंग की हौलनाकियों में इंसाफ के कोई ना कोई मसरफ है, कोई जवानी लाया, कोई बुढ़ापा लाया, कुछ लेकर आया है उस जंग के अंदर काम आएंगे। ये ढाई माह का बच्चा, इसको जंग की हौलनाकियों में मैं संभालता फिरूंगा कि मैं जहाद करूंगा, मेरे किस काम का। वो खातून तड़प उठी, या रसूलल्लाह अगर घर के अंदर कोई माल होता तो माल भी पेश करती। अल्लाह ने कहा है कि अल्लाह की राह में जो चीज देनी है वो होनी चाहिए जो तुम्हें सबसे ज्यादा प्यारी हो। सबसे ज्यादा प्यारी चीज लेकर आए हूं, माल होता तो वो भी पेश करती, माल तो घर में था नहीं। घर में कोई बुढ़ापा होता तो वो पेश करती, जंगे ओहद में मेरे बाबा आप पे कुर्बान हो गए थे। मेरे आका का घर में कोई जवानी होती तो वो भी पेश करती, पिछले गजबे में इस बच्चे के बाबा आप पे कुर्बान हो गए थे। इस पूरी कायनात में और कोई नहीं मेरा सहारा सिवाय अल्लाह के, जो मेरा महबूब है उसकी ये आता है मेरे पास, यही मैं आपको पेश करने आई। मोहम्मद रसूलल्लाह फरमाने लगे, बीबी तेरे ईमान की कामलियत का हमें यकीन हो गया, लेकिन ये तो बता कि जंग की हौलनाकियों में इस मासूम बच्चे का क्या काम है। वो तड़पी और कहने लगी, या रसूलल्लाह जंग के अंदर ढाल का भी तो कोई काम होता है, किसी बपक की तलवार आपकी तरफ उठे तो मेरे बच्चे को आगे कर देना, मैं समझूंगी मैंने जंग के अंदर एक ढाल दी थी। वमिम्मा रज़क़नाहुम युन्फिकून, वमिम्मा रज़क़नाहुम युन्फिकून, लोगों इसे अल्लाह की राह में लगा दो जो कुछ तुम्हारे पास है। मैं आपसे पूछता हूं, आप अपना माल और मैं अपना माल बचा बचा के रखते हैं कि अल्लाह उसके रसूल से मोहब्बत के इजहार के लिए उसे अल्लाह की राह में लगाते हैं। अपनी औलादों को सीने से लगा लगा कर रखने वालों, आज फिर उस जमाने में रोम के साथ मुकाबला था, वो सुप्रीम पावर अपने आप को कहता था, आज दुनिया के सबसे बड़े बदमाश के साथ फिर मुकाबला। अपनी सलाहियतें जो तुम्हें तुम्हारे पास हैं वो तुम्हारी हैं कि तुम्हारे अल्लाह की अता करता है, तो किसके लिए लगाओगे फिर। वो माल जो तुम्हें अल्लाह ने दिया है तुम्हारा माल है कि अल्लाह का है, वो तुम्हें दिया है, वो अल्लाह की राह में नहीं लगाओगे तो हलाकतों से बच जाओगे। वो जान वो वक्त, ये वक्त किसकी अता है। हम कहते हैं अल्लाह की राह में वक्त देते हो, मौलवी साहब जुमा पढ़ा रहे हो एक मिनट ऊपर हो रही तो घड़ियां देखने शुरू कर देते हैं, अल्लाह की बात में सुनाता जा रहा, दो मिनट ज्यादा हो गए। ये वक्त किसका है, किसकी राह में लगना है, लगाते किसकी राह में, ये देखिए अल्लाह कहता है बचोगे नहीं वरना हलाकत में चले जाओगे। आप देख लीजिए हलाकतों में हम जा रहे हैं या नहीं जा रहे। अल्लाह को हमारी इस आदत का पता था, इन्ना लहुब्बुल माल खैर लिशदीद, के माल की मोहब्बत में ये बड़ा पक्का है। देखिए अल्लाह के रहमानिये जरा गौर कीजिए, अच्छा मैंने तुम्हें दिया तुमने इसे अपने ही समझ लिया, कोई बात नहीं, अच्छा तुम्हारा है, तुम्हारा है, तुम मुझे कर्जा ही दे दो, तुम मुझे कर्जा दे दो, मैं तुम्हें इससे बेहतर कर्जे के तौर पे तुम्हें वापस कर दूंगा। माल मैंने दिया है लेकिन तुमने अपनी दुनियावी चाहतों की वजह से उसे अपना ही समझ लिया है, कोई बात नहीं, चलो तुम्हारा से मुझे कर्जा दे दो। मैं युकरिदुल्लाह कर्जन हसना, कौन है तुम में जो अल्लाह को कर्जे हसना दे। कर्जे हसना इसलिए कहा कि उसके अंदर कोई ऐसी बात शामिल ना होने पाए जो जाती और घटिया मफादात के लिए हो, खालिस्तन उसकी मोहब्बत में हो, वो हसना होती। अल्लाह की राह में माल लगा दो। हजरत दादा याद आ गए, नबी सल्लल्लाहु अलैहि वसल्लम ने जब ये बताया कि अपना बेहतरीन माल अल्लाह की राह में लगा दो तो कहने लगे कि या रसूलल्लाह मेरे पास एक बाग है 650, उसके अंदर खजूर के दरख्त है, उस वक्त का ये सबसे बड़ा बाग है, उसी के अंदर वो रहते भी थे, घर भी उसी में था। कहा कि अगर मैं ये माल अल्लाह की राह में लगा दूं तो क्या मिलेगा। कहा तेरे अल्लाह का प्यार, तेरे अल्लाह की रजा तुझे नसीब हो जाए। कह अपना हाथ बढ़ाइए, मैं आपके हाथ में बैत करते हुए कहता हूं वो माल आज मैंने अल्लाह की राह में दे दिया। वापस आए तो वापस आके बाहर खड़े हो गए, बाग के अंदर नहीं गए, बाहर खड़े होकर आवाज देते हैं उम्मीद दादा बाहर आ जाओ। क्यों, क्या हो गया है, क्यों बाहर आ जाओ, बच्चों को लेकर बाहर आ जाओ, ये बाग खुदा की कसम मैंने अल्लाह के हवाले कर दिया है, अगर उसकी जन्नत उसकी रजा के बदले में आज मैंने ये माल अल्लाह को कर्ज दे दिया है। वो बीबी ने एक दफा नहीं कहा कि दिमाग खराब हो गया मौली साहब, तू सारा माल अल्लाह की राह में लगा देगा तो हम कहां जाके मरेंगे। तो खुदा की कसम अबू दादा तूने आज कमाल का सौदा कर लिया है, वो अल्लाह वालियां कहां गई हैं। अबू दादा आज तूने कमाल का सौदा कर दिया है और तूने जन्नत खरीद ली इतने से बाग के बदले में, और अल्लाह के रजा ले आए हो, क्या कमाल का सौदा कर लिया है तूने। कहां है वो बीवी, वो कहता है मैं जब तुम्हें वापस करूंगा ना बढ़ाकर करूंगा, एक रुपया तुमने मेरी राह में लगाया है, मैंने पहले अर्ज किया ना अल्लाह को टके पैसे की जरूरत नहीं है, वो तो आपको अंदर से साफ करता है, आपका इखलास चाहता। अगर वो आपने इखलास के साथ लगा दिया तो आपको एक रुपये के बदले में 10 रुपये अल्लाह कहता है मौके पर दूंगा, दुनिया में ही दूंगा। और इखलास को बढ़ा दिया और इखलास को बढ़ाकर तुमने 1 रुपया ही दिया तो मैं तुझे 10 नहीं वापस करूंगा, 70 वापस करूंगा, 70 गुना दूंगा, तो 1 रुपए के कितने हो जाएंगे जी। लेकिन मेरे किताबुल्लाह ने बताया है कि अल्लाह फरमाते हैं कि जिस तरह सबा सुमलात की बात कही है, हर सिक्के में 100-100 दाने, 7 सिक्के होते हैं एक दाना लगाने पे, मैं दुनिया में 700 गुना देता हूं। एक दाना लगाते हो ना जमीन में तो उसमें 700 लग गए, कहते ये तो मेरी कम से कम है, इखलास से लगा के तो देखो, तुम 1 रुपया दो मैं तुम्हें 700 दूंगा। बात इस पे खत्म नहीं की, कहा कि तुम अपना इखलास बढ़ा लो, मुझे अपने जलाल की कसम इतना दूंगा जितनी मेरी शान है। इतना दूंगा जितनी मेरी शान है। वो शानों वाला अपने देने वालों के साथ ये मामला करता है कि एक दफा हजरत अब्दुर्रहमान बिन औफ और हजरत खालिद इब्ने वलीद में आपस में तकरार हो गई, किसी बात पे झगड़ा हो गया, तो हजरत खालिद इब्ने वलीद ने कोई सख्त जुमला कह दिया हजरत अब्दुर्रहमान बिन औफ को। हजरत अब्दुर्रहमान बिन औफ ने शिकायत कर दी रजी अल्लाह ताला अन्हु, तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए और फरमाया कि खालिद इब्ने वलीद ये सच है कि तुझे सैफुल्लाह का खिताब है, तेरा बहुत बड़ा टाइटल है, कई निशाने हैं तो उस पर कुर्बान जो तुझे एहसास में मिल गया है खालिद इब्ने वलीद, बहुत बड़ा टाइटल है, तो मुसलमानों की अजमत और शान शौकत है। लेकिन अब्दुर्रहमान बिन औफ ने अपना माल उस जमाने में लगाया था जब मेरे पास माल नहीं था, मैं कलाश था, अल्लाह के दीन के गलबे के लिए इसने माल उस वक्त लगाया है। साबिकून अलवलून, ये जिन्होंने पहले सबकत ले गए हैं, तू उनके मुकाबले पर नहीं आ सकता, इस बात का ख्याल रखना। जो शान अल्लाह के नजदीक अब्दुर्रहमान बिन औफ की है वो तुम्हारी नहीं हो सकती। और इरशाद फरमाया जिन्होंने फतह मक्का से पहले अल्लाह की राह में लगाया है और जिन्होंने फतह मक्का के बाद लगाया है, अल्लाह के पलड़े में दोनों बराबर नहीं होंगे। लोगों जो इस लम्हे में मैं और आप सांसें ले रहे हैं, ये फतह मक्का से पहले का वाकया है, अभी कहीं पर इस्लामी ममलकत का वजूद नहीं है और अमेरिका दंदनाता फिर रहा है, उसके गमाश्ते हमारे अंदर जुल्म उस्तम की एक भट्टी है जो उन्होंने चला रखी। रोज खबर सुनते हैं कि वहां पर सिर्फ अल्लाह के दीन के गलबे के लिए काम करने वालों को कत्ल कर दिया गया, वहां बम्बारमेंट कर दी गई, फलां को अगवा कर लिया गया, और हैरतनाक किस्म के तरीके जो खुद अमेरिका में भी इस्तेमाल नहीं होते, अपने बदतरीन दुश्मनों के लिए भी, जासूसों के लिए भी इस्तेमाल नहीं करते। पाकिस्तानी फौज अपने इन नौजवानों के ऊपर वो हरबे ताजीब के इस्तेमाल करती है। अभी मेरा एक भांजा जो अल्लाह के दिन के लिए, मैंने आपसे अर्ज किया था शायद पहले, दो मेरे कजन अल्लाह की राह में पहले शहीद हो चुके हैं कश्मीर में, मकसूदुज्जमान भट्ट और अतीकुज्जमान भट्ट, और हमारा एक भांजा भी, एक भतीजा भी जिहाद के अंदर मौजूद थे। अब वो वापस आया तो पिछले 1.5 माह पहले उसकी शादी हुई है, और 5 दिन पहले 250-300 फौज के अफराद आए हैं और उसे घर से उठा कर ले। क्या जुर्म है उनका, तुमसे किस चीज का मुतालबा कर रहे हैं, میں نے کہا کہ اپنی بہن کو کہ اللہ تجھے صبر عطا فرمائے. انہوں نے کہا کہ بھائی یہ دعا کرے کہ اللہ اسے استقامت عطا فرمائے, اللہ میرے بیٹے کو استقامت عطا فرمائے. لوگوں لگاؤ جو کچھ تمہارے پاس ہے, آج لگا دو گے تو بچ جاؤ گے, ورنہ اللہ نے بڑے واضح الفاظ میں کہہ دیا ہے آج نہیں لگاؤ گے تو ہلاکتوں میں چلے جاؤ گے. یہاں ایک اور بات بھی عرض کرتا جاؤں دینے کے حوالے سے, اگر میں بات پوری نہ کروں تو شاید بات واضح بھی نہ ہو سکے, کیونکہ یہاں پہ میں نے حضرت ابو بکر صدیق کا بھی واقعہ بیان کر دیا جنہوں نے گھر کا پورا مال لگایا. آپ سے گھر کا پورا مال کا مطالبہ نہیں ہے, گھر کا جسے پورا مال دینا ہو وہ حضرت ابو بکر صدیق کی سنت کو بھی پہلے جان لے. اللہ تو کہتا ہے اپنے لیے رکھو ساتھ لگا دو, لیکن حالات کو دیکھتے ہوئے فیصلے کرنے ہوتے. پہلی تو بات یہ استثناء ہے, یہ قاعدہ نہیں ہے. میں نے پوری تحقیق کی ہے, ان 1400 سالوں میں صرف 2 افراد ہیں جنہوں نے اپنے گھر کا پورا مال اللہ کی راہ میں لگایا. ممکن ہے میری تحقیق میں کمی, کیونکہ ایک انسانی کاوش ہے, اس میں اور لوگ ہوں اور تاریخ کے ریکارڈ میں موجود نہ ہوں یا میں ان کو تلاش نہ کر سکا ہوں, لیکن میری تحقیق یہ ہے کہ 1400 سالوں میں صرف 2 افراد ہیں جنہوں نے گھر کا پورا مال اس طرح لگایا. ایک حضرت ابو بکر صدیق ہیں رضی اللہ تعالی عنہ, اور دوسرے راجن پور کے مرد کلندر ڈاکٹر نذیر احمد شہید ہیں. جس وقت حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ نے اپنے گھر کا پورا مال لگایا تھا, اس وقت انہوں نے بھی گھر کے سارے افراد کو پہلے اکٹھا کیا اور اکٹھا کر کے یہ بات کہی, میرے گھر والوں یہ مال جو اللہ نے مجھے عنایت کیا ہے اس میں تمہارا حق ہے, میرے ذمہ لگایا تھا, یہ تیری بیوی ہے, یہ تیرے بچے ہیں, ان کو جا کے دینا ہے, یہ اللہ ہی کا عطا کردہ مال ہے, لیکن یہ تمہارے لیے آیا تھا تو اللہ کے حکم سے میں سر منہ انحراف نہیں کر سکتا, وہ دوں گا تمہیں, لیکن اب روم جیسی قوت سے مقابلہ ہے میرے بچوں, اگر بچ گئے اس لڑائی کے اندر تو پھر جس اللہ نے آج دیا کل دے دے گا نا. انہوں کہا ہاں, اور اگر ہم شہید ہو گئے شکست تو ہم نے تسلیم نہیں کرنی نا, ہم تو لڑتے ہوئے مر جائیں گے, اگر شہید ہو گئے تو پھر ہم نے کیا کرنا ہے, پھر جنتوں میں جا کے کھائیں گے. تو گھر کے سارے لوگ تیار ہو گئے اور انہوں نے اپنا مال پہلے سرنڈر کیا ہے تو تب جا کے حضرت ابو بکر صدیق نے یہ سارا مال اللہ کی راہ میں لگایا. میں بات سمجھا سکا یا نہیں؟ اور اسی طرح 1963 کی جنگ میں جب دور دراز کے اس علاقے میں ڈیرا غازی خان میں ڈاکٹر نذیر احمد شہید نے یہ خبر بی بی سی کی سنی کہ لاہور فتح ہو گیا ہے, لاہور کے اندر ہندوستان کی فوجیں داخل ہو گئی ہیں, لاہور کے اندر انہوں نے جو بس ہے ایک پکڑ کے لے گئے ہیں, وہ اس کو دکھا بھی دیا ہے. ڈاکٹر نذیر روتے ہوئے گھر میں آ گئے اور خاندان کے لوگوں کو اکٹھا کیا کہ دشمن ہم سے کئی گنا بڑا ہے, اللہ کا نام لے کر کلمہ پڑھ کے ہم نے باقاعدہ مقابلہ شروع تو کر دیا ہے, مدد تو اللہ کی آئے گی. میرے بیوی اور میرے بچوں, اگر ہندوستان نے لاہور فتح کر لیا ہے تو باقی چیز ہم نے جی کر کیا کرنا ہے؟ لاہور فتح ہو گیا تو اس کا مطلب پاکستان چلا جائے گا. آج جو کچھ ہے اللہ کی راہ میں لگا دو, تم میرا ساتھ دیتے ہو, یہ مال تمہارا ہی ہے, تم مجھے دے دو تاکہ میں اللہ کی راہ میں ہاتھ لگا دوں. ابو بکر صدیق تو سنت کو ادا کرنے والے, डॉक्टर नजीर ने अपने घर का पूरा माल फिर अल्लाह की राह में लगा दिया। पूरा माल लगाने के लिए पहले घर वालों को मनवाना पड़ेगा, उनकी वो तरबियत करना पड़ेगी, जबरदस्ती उनसे नहीं लिया जा सकता, ये उन्हीं का माल है। और इस्लाम तो किस हक को तो कायम करना है, जब हक नहीं कायम होता तो जुल्म होता है, और जुल्म ही का तो खात्मा करना है। हक की खातर जुल्म नहीं किया जा सकता, इस फलसफे को भी समझ लीजिए। उन्हें तैयार करना है, लेकिन मैंने घर में जिहाद और किताल की बात ही ना की होगी, इन्फाक फी सबीलिल्लाह की बात ही ना की होगी, तो मेरे घर वाले मेरा साथ देंगे? घरों के अंदर ये जो अंधेरे हैं, चिराग कौन जलाएगा? बाहर से लोग आएंगे? नहीं लोगों, ये आप ही के जिम्मे हैं। जो सलाहियत तुम्हें अल्लाह ने दी है, यहां से सुना है गूंगे मत बनना, जाके अपने बीवी बच्चों को भी समझाना, अपनी बहनों को समझाना, भाइयों को समझाना, अपने हमसायों को समझाना, अपने जानने वालों को समझाना, ताकि अल्लाह के दीन के गलबे के लिए आज हम इकट्ठे हो सके। हम तो 10 मिनट देने को तैयार नहीं है, हम तो 4 पैसे निकालने को तैयार नहीं है, ये अल्लाह के दीन के गलबे की बात हो रही है। और वैसे भी अगर सैलाब आ जाए तो अल्लाह की राह में हम कौन सा माल लगाते हैं? जलजला आ जाए तो अल्लाह ने क्या मिम्मा तुहिब्बून, जिसे तुम मोहब्बत करते हो, जिसे तुम पसंद करते हो, वो अल्लाह की राह में लगाना है। लन तनालुल बिर्रा, चौथे पारे का आगाज हो रहा है जी। लन तनालुल बिर्रा, तुम्हें हकीकी नेकी मिलेगी ही नहीं, हत्ता तुनफिकू, जहां तक के तुम ये खर्च ना कर दो, मिम्मा तुहिब्बून, जिसको तुम खुद पसंद करते हो। फटे हुए कपड़े देकर चाहते हो कि मुझे नेकी भी मिल जाए, अजर भी मिल जाए, अच्छा मैं आपसे पूछता हूं कि बेशक उसका जवाब आपने नहीं देना, सोचना है, पाकिस्तान में अल्लाह का दिन गालिब हो गया, मोहम्मद रसूलुल्लाह से अगर मोहब्बत है तो उन्होंने तो मदीना की इस्लामी ममलकत बनाने के लिए मारे भी खाई और सब कुछ लगा दिया, अपनी बीवी का भी माल सारा इसी राह में लगा दिया, अगर खदीजा का बड़ा माल था वो माल भी इसी राह में लग गया, अपने साथियों को कटते भी देखा, लेकिन मदीने की हुकूमत बनाकर छोड़ी। आपने पाकिस्तान, आपको मिल चुका 47 में 27 रमजान मुबारक को, जब कुरान नाजिल हुआ उसी दिन ये पाकिस्तान भी नसीब हुआ, आपने कुरान का निजाम और इसके गलबे के लिए कभी कोशिश की, कोई जद्दोजहद की, कोई पैसा लगाया, कोई इंफाक किया, अपनी औलादों को इस रास्ते पे लगाया? मैं आपसे पूछता हूं, ये जो वक्त आपको मिला है, ये जो वक्त आपको मिला हुआ, ये किसका अता करता है? उसके वक्त में से उसी के लिए लगाना है, उसके माल में से उसी के लिए लगाना है। आपको कहा जाए कि अल्लाह के दीन के लिए निकलो, कभी आपको याद आ जाता है पुलिस मारेगी? तुम्हारे जिस्म मोहम्मद रसूलुल्लाह और उनके साथियों से, जिन पर कोड़े बरसते थे, उनसे ज्यादा प्यारे? तुम्हारा दावा है मोहब्बत फिर कहां है? तुम कहते हो कि अगर हमने अल्लाह के दीन के लिए, गलबे के लिए कोशिशें की तो दुश्मन बहुत ताकतवर है, वो सैंक्शंस लगा देगा, हम और हमारे बच्चे भूखे मर जाएंगे। मैं पूछता हूं कि शबे अबी तालिम में मोहम्मद रसूलुल्लाह के बच्चे अगर भूखे थे तो तुम्हारे बच्चे क्या मोहम्मद रसूलुल्लाह के बच्चों से ज्यादा प्यारे? तुम कहते हो कि वक्त के हुक्मरान बड़े जालिम और यजीदी हैं, ये हमारे बच्चों को कत्ल कर देंगे। मैं पूछता हूं कि हुसैन से भी ज्यादा तुम्हारे बच्चे ज्यादा प्यारे हैं? وہ تو سارا خاندان 72 افراد لے کر آ گئے تھے، ان میں صرف 36 لڑنے والے تھے، باقی تو بچے اور خواتین تھے۔ اتنی نہ بڑا پاک اداما کیا لوگوں، اگر دعوی محبت ہے تو کسوٹی میں نے آپ کو پکڑا دی ہے، ترازو آپ کے ہاتھ میں دے دیا ہے، روز اپنے اعمال کو اور اللہ کے لیے جو تم دیتے ہو اس کو تول لینا، اور پھر دیکھ لینا کیا تم نے اللہ کی راہ میں لگا کر اپنے رب کو راضی کر لیا، اور ابھی تک نہیں کیا تو مشرق کی پاکستان، یہ لوگ ہمیں سمجھاتے ہیں، خاور بٹ بڑا مایوس آدمی ہے، یہ مایوسی کی باتیں کرتا ہے، کہتا ہے ختم ہو جائیں گے، یہ ہو جائیں گے، یہ پاکستان قائم رہنے کے لیے بنا ہے، اسے کوئی نہیں توڑ سکتا، اور بدبختوں مشرقی پاکستان بھی تو قائم رہنے کے لیے بنا تھا، وہ کب ٹوٹنے کے لیے بنا تھا؟ اور مشرقی پاکستان کے لوگوں نے مغربی پاکستان کے لوگوں سے زیادہ قربانیاں دی، جان کی بھی اور مال کی بھی، نہیں بچا، اس لیے کہ اللہ کے دین کے غلبے کے لیے وہاں پہ کام نہیں، غلبے کے لیے کام یہاں بھی نہیں ہوا۔ لوگوں، میرے اللہ نے سچ کہا ہے کہ اس کے بعد ہلاکت ہے، غلامی ہلاکت ہوتی ہے، ممکن ہے زندہ رہو لیکن تمہارے جس طرح مشرقی پاکستان میں عورتوں کے چھاتیوں پہ رکھ کے بچوں کو ذبح کیا گیا، یہ معاملہ یہاں پہ ہو جائے گا۔ تہلکہ کا لفظ اس لیے آیا ہے، جس طرح بھائیوں کے سامنے بیٹیوں کی عصمتوں کو لوٹا گیا، ہو جائے گا یہ معاملہ، تہلکہ کا لفظ اسی لیے استعمال ہوگا۔ لیکن تم نے اگر اللہ کی راہ میں لگا لیا کچھ جان مال وقت، اپنی صلاحیتوں کو کھپا دیا، میں آپ کو یقین دلاتا ہوں کہ میرا اللہ آپ کا یہ دیا ہوا مال رکھے گا نہیں، اس نے اسے قرض مان لیا۔ دنیا میں عام آدمی کسی کا قرض کھا جائے تو اسے برا سمجھا جاتا ہے، میرا اللہ برا نہیں ہے، میرا اللہ بہت اچھا، وہ کہتا ہے میں بڑھا کر دوں گا، وہ بڑھا کر دے گا آپ کو۔ میں نے ابھی تک اپنی زندگی میں صرف ایک شخص دیکھا ہے جس کو اس بات کا یقین ہے، پتہ آپ کو بھی ہے، پتہ مجھے بھی ہے، آج میں نے کوئی نئی بات نہیں کہی، ان ساری باتوں کا آپ کو پتہ ہے، لیکن نہ آپ کو یقین ہے نہ مجھے یقین ہے، ابھی تک جو مجھے بندہ ملا ہے وہ ایک ہی ملا، ڈاکٹر عبد القیوم سعادت صاحب سے میری پہلی ملاقات سعودی عرب میں ہوئی، اس وقت سے لے کر آج تک میں نے ان کا ایک اسوہ دیکھا ہے، اللہ مجھے بھی وہ اسوہ عطا فرمائے۔ انہوں نے کوئی چیز لینی ہوتی ہے، کوئی بھی چیز خریدنی ہو، ان کے پاس پیسے نہ ہو، وہ کسی سے ادھار لے کر اس کا دسواں حصہ ادھار لیتے ہیں، دسواں حصہ لے کر اللہ کی راہ میں وہ لگا دیتے ہیں۔ لاکھ روپے کی چیز ہے، دسواں حصہ 10,000 کسی سے ادھار لیا، وہ اللہ کی راہ میں لگا دیا، اور اللہ کے بارے میں اتنا یقین کامل ہے کہ کم از کم میرا اخلاص تھوڑا بھی ہوا تو 10 گنا سے کم تو نہیں نہ دے گا، تو لاکھ آئے گا تو لاکھ کی چیز لے لوں گا۔ آپ کو یہ ایمان ہے؟ مجھے ابھی تک اللہ اور ان کو جزائے خیر دے، میری زندگی کا دھارا بدل دیا انہوں نے۔ اس ایمان کو پریکٹیکل ہے، میں نے کوئی ان پریکٹیکل بات آپ سے نہیں کی، ساری پریکٹیکل۔ ہم نے یہاں پہ قرآن ہاؤس بنانے کے لیے فیصلہ کیا، اور اللہ کے فضل سے کسی کے پاس ہمارے ہاں آپ سب لوگ جو بیٹھے ہوئے، اسی طرح ساری جگہ پہ درس قرآن ہوتے ہیں، और कोई बहुत ज्यादा दौलत वाले लोगों के अंदर तो मैं जाते नहीं, मैंने तो मोटो ये बनाया है कि गरीब और आम बस्तियों के अंदर मुझे काम करना है, इन्हीं बस्तियों में काम करता हूं। और अल्लाह के फजल से इस वक्त मैंने पता किया है तो मेरे पास 1,37,00,000 से ज्यादा पैसे। वह एक नवीद तो मौजूद है लेकिन जरूरत रवश की है, जरूरत अंदर की पाकियों की है, जरूरत उन लोगों की है जो 2.5 किलो खजूरें कमा के लाए, जरूरत इस अमर की है कि मां आकर कहें ये मेरा बच्चा है इसको बना दो, ये भी अल्लाह के दीन का काम करने वाला बन जाए। इस वक्त इस चीज की जरूरत है, अपने बच्चों को लगाओ। तुम चाहते हो डॉक्टर बने, इंजीनियर बने, प्रोफेसर बने, फलां बन जाए, खुदा की कसम अल्लाह भी ये चाहता कि ऐसा हो, ये बड़े बड़े मुनासिब है जाके बैठे, ये तरक्कियां करें, लेकिन वो मुसलमान बनकर करें, ना कुरान का पता ना हदीस का पता। वो डॉक्टर बन जाता है, वो इंजीनियर बन जाता है, वो रिश्वत खोर हो जाता है, वो पाकिस्तान का दुश्मन बन जाता। अल्लाह की राह पे लगा दो, जो सीखती हो, जो मुझसे सीखते हैं आप, जाके उनको सिखा दो, क्योंकि मैं अपनी तरफ से कोई कलमा नहीं कहता, अपनी मैंने नफी की है, सिर्फ कुरान आप तक पहुंचाया है, मोहम्मद रसूलुल्लाह की बातें बताई हैं, बस लगा दो ये सब कुछ। ये अमानते हैं, ये सलाहियतें भी अल्लाह की अमानत है, उन लोगों तक पहुंचा दिए जो इसके अहल। अल्लाह मेरा और आपका हामी व नासिर, अल्लाह मेरा और आपका हामी व नासिर, अल्लाह मेरा और आपका हामी व नासिर। على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اے اللہ قرآن کو ہمارے دل کی بہار بنا دے، دل کا سرور بنا دے، آنکھوں کا نور بنا دے، غموں کا مداوا بنا دے، دکھوں کا علاج بنا دے، یا اللہ قرآن حکیم کو ہمارا ساتھی بنا دے، لمحات کا ساتھی، سوچ کا ساتھی، ساری زندگی کا ساتھی بنا دے، لمحے لمحے کا ساتھی بنا دے، سوچ سوچ کا ساتھی بنا دے، وقت عیش کا ساتھی بنا دے، وقت تیش کا بھی ساتھی بنا دے، یا اللہ قرآن حکیم کو ہمارے لیے شفا بنا دے۔ ہم جسمانی بھی بیمار ہیں اور روحانی بھی بیمار ہیں، اے اللہ اسے ہمارے لیے شفاعت کرنے والا بھی بنا دے۔ یا اللہ یہ ہماری سفارش کر دے کہ یہ لوگ قرآن حکیم کو روز پڑھتے تھے، جتنا پڑھ لیتے تھے اس پر عمل بھی کر گزرتے تھے۔ پرسوں میرے ایک عزیز بھی فوت ہو گئے اور ہمارے طالب علم بھی بدھ کو فوت ہو گئے، یہیں کہ ہمارے طالب علم، ان دونوں حضرات کے لیے بھی اور جو لوگ دنیا میں سے چلے گئے ان کے لیے مغفرت کی دعا کرتے ہیں۔ اللہم اغفر لحینا ومیتنا وشاہدنا وغائبنا وصغیرنا وکبیرنا وذکرنا وانسانا، اللہم من احییته منا فاحیه لنا۔ بسم اللہ الرحمن الرحیم۔ واتم الحج والعمرۃ للہ۔ واتم وہ کے معنی تو ہماری اپنی زبان کا کلمہ اور ہے، وہ والی کلمے کے آخر پہ جمع کی علامت ہے، باقی کلمہ تا تمام اردو میں بھی استعمال کرتے ہیں، تمام کر دینا، مکمل کر دینا، اتمو آرڈر ہے کہ تم تمام کر دو، مکمل کر دو، تکمیل کر دو الحج، حج کی، حج کا کلمہ کہتے ہیں کسی جگہ کا قصد کرنا، زیارت کے لیے کہیں پر جانے کو حج کہتے ہیں، حج کہتے ہیں سالانہ زیارت کو، حجہ اور حجہ کا کلمہ عربی میں جو استعمال ہوتا ہے وہ سال کے لیے بھی استعمال ہوتا ہے، سال کو بھی حج کہتے ہیں، اور اصطلاحاً اس سے مراد ہے وہ سالانہ زیارت جو خاص ایام کے اندر اللہ کی رضا کے لیے خاص مقامات پہ جا کر کی جاتی ہے، ذوالحجہ میں 8 سے شروع کر کے 8 ذوالحجہ سے جب خانہ کعبہ کی زیارت کی جائے، اس کے اندر طواف کیا جائے خانہ کعبہ کا، اور سعی مروہ اور صفحہ کی جائے، اور وہاں سے پھر منا جایا جائے، منا سے مزدلفہ اور عرفات جایا جائے، اور اسی طرح واپس آ کے جب قربانی کر دی جائے، اس پورے کا نام حج ہے۔ والعمرات، عمرہ بھی زیارت ہی کو کہتے ہیں، جو زیارت خاص ایام میں کی جاتی ہے خانہ کعبہ کی، اس زیارت کو تو حج کہتے ہیں، جو ان ایام کے علاوہ کی جائے اسے عمرہ کہتے ہیں۔ عمرے کے ارکان، اللہ کے گھر کا طواف، مقام ابراہیم پہ جا کے دعا کرنا، زمزم، سعی مروہ اور صفا کے درمیان کرنا، اور سر کو منڈوانا، عمرہ ہو گیا۔ ہے کام دونوں ہی زیارت، لیکن سوال ہے کس کی زیارت؟ کیا پتھروں کے بنے ہوئے ایک گھر کی زیارت مقصود ہے؟ نہیں، جب انسان کو کسی سے پیار ہو جاتا ہے، یاد رکھے پچھلی آیت کے اندر میں نے جب انفقو فی سبیل اللہ کہا تھا، تو میں نے اس کے اندر تفصیل سے گفتگو کی تھی، انفاق کرتا ہی وہاں ہے جہاں پیار ہو جائے، وہاں پیار نہیں ہوگا وہاں انفاق نہیں ہوگا، مال لگاتے ہی انسان وہاں پر ہے۔ جس رب سے پیار ہو جائے، جس طرح دنیا میں کسی شخص سے محبت ہو جائے، تو انسان کا جی چاہتا ہے کہ اسے دیکھے، اسے دیکھنا چاہتا۔ محبوب اگر چلمن میں چلا جائے، پردے میں چلا جائے، وہ نظر نہ آئے، تو عشق اندر سے ستاتا ہے، تو اس گھر کے طواف کرتا ہے، اس گلی کے پھیرے لگاتا ہے، اس مقصد کے لیے کہ وہ مل جائے۔ محبوب کی ملاقات دراصل چاہیے، یہ عمرہ اور حج دراصل ملاقات کا مقام ہے۔ اگر واقعی اللہ سے محبت ہے اور ترجیح نمبر ایک میرا اللہ ہو گیا ہے، محبتوں کا پھر تقاضا یہ ہے کہ پھر تمہیں اپنی بیوی سے بھی محبت، اپنے شوہر سے بھی محبت، اپنے بیٹوں سے بھی محبت، بیٹیوں سے محبت، اپنے وطن سے محبت، اپنے گھر سے محبت، ان ساری محبتوں کا اجر ہے، لیکن ان ساری محبتوں کو تت کر کے رکھ دیجئے کہ ان سے سب سے اونچی محبت اللہ کی محبت ہے، اور اللہ کو ملنے چلے۔ جب اللہ کو ملنے جانے تو اللہ تو نظر نہیں آتا، اللہ تو نظر نہیں آتا۔ یہ خواہش تو ہر عاشق کے دل میں رہی ہے کہ میں اپنے محبوب کو دیکھوں. حضرت موسیٰ نے بھی کہا تھا کہ اللہ مجھے اپنا آپ دکھا دے. لم ترانی، نہیں تو نہیں مجھے دیکھ سکتا. لیکن اندر سے عاشق کے ایک جذبہ ہوتا ہے کہ میں نے ضرور دیکھنا ہے، دکھا دے مجھے. کہا اچھا، ایک تجلی ہے جو میں ڈالتا ہوں طور پر، ذرا دیکھ لینا. مجھے تو نہیں دیکھ سکتے، اس تجلی کو تم طور پہ دیکھ لینا. تجلی آئی تو حضرت موسیٰ جیسا عظیم انسان وہ بھی بے ہوش ہو کر گر پڑے اور وہ سیاہ ہو گیا طور پہاڑ. کن تم نہیں دیکھ سکتے. ابھی جس جسم کے اندر تم موجود ہو، اے میرے عاشقو، تمہارے بس میں نہیں ہے مجھے دیکھنا. جب تم میرے پاس آؤ گے نا تو دو ندیاں ہیں، ان سے تمہیں پہلے نکالوں گا. پہلے ایک ندی سے نکالوں گا، کچھ علائشیں نکل جائیں گی. پھر دوسری ندی میں ڈال دوں گا، اس ندی کے اندر سے کچھ چیزیں تمہارے اندر داخل ہو جائیں گی. وہ نور جب تمہارے اندر آ جائے گا جو مجھے دیکھنے کے قابل ہوگا، پھر تم مجھے دیکھ سکو گے. ان کو اپنا آپ دکھاؤں گا جو میرے سچے عاشق ہوں گے. دوسرے تو وہاں جا کے بھی نہیں دیکھ سکیں گے، جنت میں ہی ہوں گے، نیک ہی ہوں گے، لیکن عشق کے بھی تو درجات ہیں. یہ اس کی پریکٹس ہے. یہاں پر علائشوں سے پاک کرنے کے لیے دنیا میں بھی حج ہے، اور علائشوں سے پاک کرو گے تو تب ہی وہ زیارت ہو سکے گی جو اوپر کی زیارت ہونی ہے، اس کے بغیر ممکن نہیں ہے. اور وہاں جا کے بھی، حج کر کے بھی، موقع پہ جا کر بھی، کیا سب کو حج مل جاتا ہے؟ یہ تو میرا اللہ کہتا ہے کہ جو جنت میں بھی چلا جائے گا سب کو میری زیارت نصیب نہیں ہوگی، جنت میں جا کے بھی نہیں ہوگی. یہ جیسی تڑپ رکھتے ہوگے اپنے محبوب کے لیے جو اللہ ہے، اس تڑپ کو دیکھنا ہے اللہ نے، تولنا تو اس تڑپ کو ہے. کتنی تڑپ کے ساتھ وہاں جا رہے ہو، بیوی اور بچوں کو چھوڑتے ہوئے دل پر کیا ہو رہا ہے؟ یاد کیا ہے کہ تم نے اسی جگہ پر اپنی بیوی، اپنے بچے ابراہیم، اور حضرت ابراہیم علیہ الصلوۃ والسلام، اپنے لخت جگر اسماعیل کو اور اپنی بیوی حاجرہ کو یہی پر چھوڑ کر صرف رب کی رضا کے لیے نہیں چلے گئے تھے؟ اسی کی تو یاد دلانا تھی. اے حاجی، اگر تو آیا ہے تو ذرا تول تو صحیح اپنے آپ کو. تیرے دل کے اندر اس وقت تیری بیوی کی محبت زیادہ ہے، تیری ذات کی محبت زیادہ ہے، تیرے اہل کی محبت زیادہ ہے، دولت اور چاہتوں کی محبتیں اور خواہشوں کی محبتیں زیادہ ہیں، یا تجھے میری محبت یہاں کھینچ کے لائی؟ یہ محبت ہو تو تب جاتا ہے انسان. تو جب جاتا ہے تو وہ گھر کے طواف کرتا ہے، شاید چرمن اٹھ جائے، اس امید پہ جانا ہے رب سے ملاقات ہو جائے گی. جس راشد کو پتا کہ محبوب تو گھر میں چلا گیا ہے، پردے میں ہے، اس نے تو نظر نہیں آنا، لیکن اس کا دل کہتا ہے نہیں، جا تو صحیح، شاید جا تو صحیح، موقع تو لے، ممکن ہے. بس عاشق کی بھی یہی کیفیت ہے، جو اللہ کا عاشق ہے وہ جاتا ہے اور جا کے اس شوق کے ساتھ اس گھر کا طواف شروع کرتا ہے کہ میری منزل مجھے مل جائے، میرا محبوب مجھے مل جائے. اس کے لیے کچھ پریکٹسز کروانا ہے. وہ کہا اتم الحج والعمرہ، یہ پیچھے جنگ کا تذکرہ ہم نے پڑھا، جہاد کا پڑھا، کسرا میں مال لگا دو، اپنی جان لڑا دو، اپنا سب کچھ کھپا دو، اللہ کا دن غالب آ جائے. ہاں، اگر وہ معاملہ ٹھیک ہو گیا ہے تو اب حج اور عمرے کی تکمیل کر لو. وہ خوف، وہ رکاوٹیں اگر دور ہو گئی ہیں हुदैबिया के मौके पे जिस तरह तुम्हें रोक लिया गया था मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, तुम्हें वापस आना पड़ गया था। अब अगर वो रुकावटें दूर हो गई हैं तो फिर जाओ जाके हज और उमरा कर लो। वो हुक्म है वह अतिमुल हज वल उमरा तलिल्लाह। ये खालिस्तन किसके लिए होना चाहिए? अल्लाह के लिए। ये बात जो समझाई जा रही है, दरअसल मुशरिकीन ने मक्का के उस जमाने में भी हज तो होता था, उस हज के मौके पे खाना काबा के अंदर बुत रखे हुए थे, उन्हें अल्लाह की मोहब्बत खींच के नहीं लाती थी, उन बुतों की मोहब्बत लाती थी। मुहम्मद रसूलुल्लाह के उम्मतियों, तुम भी हज और उमरा करो, लेकिन देखना अपने दिल को कुरेद लेना कि तुम क्यों आए हो। कुछ हज तो लोग इसलिए कर रहे होते हैं कि फलां के बच्चे ने भी बाहर से पैसे कमा लिए हैं और उसने अपने मां बाप को हज पर भेजा है, ये मेरा बच्चा कैसा, इसने अभी तक मुझे भेजा ही नहीं। उनका नाम बुलंद हो जाएगा और हमें कौन पूछेगा, हम लोगों की नजरों में शायद छोटे हो जाएं। लोग क्या कहेंगे कि इतनी दौलत है और अल्लाह ने कहा है जिसके पास अल्लाह ने आसानियां दे दी उसे मुयस्सर हो गया कि वो सहूलतों के साथ हज कर सके, उसके बावजूद वो हज नहीं करता। तो रसूलुल्लाह ने कहा था मेरी तरफ से वो यहूदी मरे या नसारा मरे मुझे उसकी कोई परवाह नहीं है। तो इस डर से कहा ये तो ड्रावा है, लेकिन ये आशिकों के लिए नहीं होता। आशिक तो अपने दिल की तमन्नाओं को पूरा करते हैं कि मुझे मेरा अल्लाह जो मेरी मंजिल है वो मिल जाए। अल्लाह के लिए करना, अल्लाह के लिए खालस हो जाना। मेरे नाम के साथ हाजी लगा होगा, इंडोनेशिया और मलेशिया में तो शादी नहीं होती जब तक नौजवान शादी उमरा ना कर हज ना कर ले। तो शादी के लिए हज मत करने जाना, शादी से पहले करो अच्छी बात है, नौजवानी के अंदर हज करना यह बहुत उम्दा बात है, लेकिन इस शादी के लिए हज ना हो। हज से खालस्तन इस जज्बे के साथ हो कि अल्लाह की मोहब्बतें तुम्हें खींच खींच के लाएं, घर में तुम्हें बैठने ना दें। वतिमुल हज वल उमरत लिल्लाह, हज और उम्रे को खालस्तन अल्लाह के लिए कर लेना। ना ही वो कोई अजायब घर है कि पुरानी चीजें देखने जाओ। वहां तुम्हें अल्लाह का घर मिलेगा, वहां जाओगे तो हज़रत अबू बकर का घर भी नजर आ जाएगा, वहां जाओगे तो पुरानी ज्यारतें हो जाएंगी, लेकिन खालसन वहां पे जाओगे तो ये उसकी मोहब्बत के सदके में सब कुछ मिल जाएगा। लेकिन उसके लिए ना जाना, जाना इसलिए कि मुझे मेरा अल्लाह मिल जाए। लोग कहते हैं जी इस दफा हज पे गया था लेकिन फलां फलां ज्यारत नहीं हुई, वो नहीं अभी देखा, वो मैं देख लूं। मैं उस देखने के लिए ज्यारत के लिए नहीं जाना, आशिक की तरह महबूब को देखने के लिए जाना है और महबूब जो मर्जी दिखा दे। ये मैंने जो जुमला कहा है अल्लाह करे समझ आ जाए कि महबूब फिर जो मर्जी दिखा दे, फिर वो कुछ दिखा देता है वो जो आम आंख वालों को नजर भी नहीं आता, वो अंदर की रोशनियां दे देता है, वो अंदर नूर पैदा कर देता है, क्योंकि उसके नूर के बगैर तो वो नजर नहीं आएगा ना, वो अंदर का नूर पैदा करता है। بصارت کے پیچھے بصیرت دے دیتا ہے. وہ دانشور کر دیتا ہے, وہ آنکھوں والا کر دیتا ہے. آنکھوں والوں کو بھی جو نظر نہیں آتا وہ ان لوگوں کو نظر آنا شروع ہو جاتا. شرط یہ ہے کہ اس کے لیے اس کی تڑپ کے ساتھ ہو. رات جتنی تڑپ بڑھائیں گے اتنا ملے گا. پہلے لوگ حج کے لیے جایا کرتے تھے نا, تو کم از کم ایک سال تو اس کی تیاری کا لیتے تھے. تیاری کیا ہے؟ پھپھو ناراض ہے, چچا ناراض ہے, ہمسایا ناراض ہے, وہاں گیا تو کس منہ سے جاؤں گا, منا لوں پہلے. فلاں غلطی ہو گئی تھی, رو رو کے پہلے معافی تو مانگ لوں. اپنا کاروبار تو دیکھ لوں, میرے کاروبار کیا ہے. باقاعدہ دور دراز سفر کر کے جن کے معاملے میں کچھ غلطیاں ہو گئی ہوتی معافیاں مانگتے. خدا کریم میں اس کے گھر میں جا رہا ہوں, وہ میرا مالک بھی ہے اور میرا محبوب بھی ہے. اگر اس مالک نے, اس محبوب نے مجھے رد کر دیا, میرا سفر بھی ضائع, میری آخرت بھی تباہ, مجھے معاف کر دو. یہ منظر ہوتا تھا جب ہم حج اور عمرے کے لیے یعنی اس کے گھر میں جاتے تھے. اب تو ٹکے جیب میں آئے ہو, کہا کہ بات ہی کوئی نہیں, شاید یہی زیادہ راہ ہے. نہیں, یہی زیادہ راہ نہیں ہے. زیادہ راہ ہے کہ پھر تیرے ذمے اتنا پاک ہونے کی کوشش کرنا ہے, تیری ذمہ داری اپنے آپ کو اس کے لیے خالص کرنا ہے کہ اس حکم کے مطابق ہو جو للہ ہی, اللہ ہی کے لیے ہو, پھر اللہ کے علاوہ کسی کے لیے نہ ہو. وَأَتِمُّ الْحَجَّ وَالْعُمْرَةَ لِلَّهِ, اللہ ہی کے لیے حج اور عمرہ کرنا, محبتوں اور رغبتوں کے ساتھ کرنا. اور یہ حج اور عمرہ محبتوں اور رغبتوں کے ساتھ 80 سال کی عمر میں بھی ہو جاتا ہے, لیکن 18, 19, 20, 22, 28 سال کی عمر میں کیوں نہیں؟ یہ بھی ایک قباحت ہے کہ پہلے دنیا تو کما لوں, پہلے گھر تو بنا لوں, پہلے یہ تو کر لوں, پہلے وہ تو کر لوں, اور پھر ادھر بھی چلے جائیں گے. ابھی کون سی عمر ہوئی ہے, ذرا ٹھہر تو جاؤں. تو ابھی یہ کر لوں, ابھی وہ کر لوں, تو گویا ترجیح نمبک یہ اور وہ ہو گیا, پھر اللہ تو نہ ہوگا. ابھی تو یہ اور وہ کی ترجیح ہے, اور سارا معاملہ یہ اور وہ کی ترجیح کو ختم کر کے صرف اللہ کو ترجیح نمبر ایک کرنا ہے. انڈونیشیا ملائیشیا میں بات سمجھ آ گئی ہے, ہمارے ہاں یہ بات ابھی سمجھ نہیں آئی. ہم تو کہتے ہیں جب کسی کام کے نہ رہیں گے, چلنے کے بھی قابل نہ رہیں گے, تب آج بھی جائیں. نہیں, یہ توبہ تو جوانی میں کر لو, اپنے لیے ایک نیا باب کھولنا ہے, یہ آج کھول لو. کل پر کیوں؟ باقی کام پھر کر لیں گے, پہلے یہ کیوں نہیں؟ شرط یہ ہے کہ محبت نمبر ایک اللہ کی ہو. تو آج کے آیات میں دنیا داری اور رہبانیت کے درمیان جو حد فاصل ہے وہ اس کو قائم کیا گیا ہے. وہ ہے کیا؟ اسلام نہ تو رہبانیت کا قائل نہ دنیا داری کا تماشا. اگر وہ تو کہتا ہے کہ جو کچھ کرنا ہے تم اللہ ہی کے لیے کرو، اور اللہ نے جو جو حکم دے دیے ہیں دنیا میں پورے کرنے کے وہ تمہیں کرنے ہوں گے، وہ کرو گے تو اجر ملے گا، وہ دنیا داری نہیں، وہ دینداری، وہ دینداری اگر اس کے کہنے کے مطابق کیا ہے تو. فَإِنْ أُحْصِرْتُمْ، اگر تم محاصرے میں آ گئے ہو، أُحْصِرْتُمْ، محاصرہ اردو کا لفظ، گھیرے میں آ جانا، تو کوئی بات نہیں، لازم نہیں ہے کہ تم نے نیت کر لی ہے جانے کی حج اور عمرے کے لیے اور رستے میں کوئی رکاوٹ آ گئی، تو تم رکاوٹوں کو عبور کرتے ہوئے لڑتے مرتے ہوئے ادھر جاؤ، نہیں، یا رحبانیت کے لیے دیوار کھڑی کر دی ہے، وہ رحبانیت یہی کہے گی، لیکن اللہ کہتے ہیں کہ نہیں، پھر تم جہاں پر ہو رک جاؤ. فما پس جو استعصارا، جو میسر ہو، میسر بھی اردو کا کلمہ ہے، جو تمہیں میسر ہو، من الحدی، من بھی اردو کا کلمہ سے، الحدی، حدی تو ویسے ہی جانور کو کہتے ہیں، لیکن الحدی سے مراد وہ قربانی کا جانور جو تم اللہ کی راہ میں دینا چاہتے ہو، جو اللہ کی راہ میں تم قربان کرنا چاہتے ہو کہ تیرے جلیل قدر پیغمبر نے تیرے عشق میں مبتلا ہو کے جب تیری طرف سے اشارہ ہوا تھا کہ اسماعیل کو ذبح کر دے، تو تُو نے اس ذبح کے مقابلے پر وہ ذبح عظیم، وہ مینڈا دیا تھا، آج ہم ان کی یاد میں قربانی کریں گے، اس قربانی کا خیال رکھنا، وہ قربانی ضرور کرنا، الحدی اس قربانی کو کہتے ہیں، تو وہ قربانی کر دو جہاں تمہیں روک دیا گیا ہے. اچھا، وہ آپ نے قرآن کے ذریعے جانا تھا، نام نہیں آ رہا تھا، قرآن میں نام نہیں آیا، لیکن سیکٹری وفاقی گورنمنٹ کا آپ کا واقف کار تھا، آپ نے اس کے ذریعے کروا لیا، یہ عمرہ اور حج جائز ہو جائے گا؟ وہ نہیں جائز، اب وہ جائز نہیں، تمہیں روک دیا گیا، رک جاؤ مت جاؤ. سیٹیں ملتی نہیں تھی، میں نے رشوت دے کے سیٹ لے لی اللہ کی خاطر، حج ہو جائے گا؟ رک جاؤ، وہ ضرورت ہی نہیں ہے. وہ کہتا ہے میرے عشق سے آتا ہے، میں نے جانا ہے، عشق نہیں سے آتا، پنجابی میں کہتے ہیں اپنی گل بیان، میں نے بھی سوچا اور جا کے دکھایا، بڑے رستے میں رکاوٹیں آئیں، سیڑھی نہیں ملتی تھی، پیائی میں ایک بندہ تھا، اس سے میری بات ہوگی، اس نے کہا اتنے پیسے دو میں سیٹ کر دوں، اس نے کسی کی کینسل کی اور مجھے دلا دی. یقین کیجئے جس کی کینسل ہوئی اللہ کے دربار میں اس کا حج قبول، جائے بغیر، اور تیرا جا کے نامنظور، تیری ملاقات نہیں ہوگی. ترجیح نمبر ایک کیا ہے؟ اللہ ہونا چاہیے، پروتی تو نہیں ہے، یہ تو عشق کے تقاضے ہیں، عشق محبوب کے اشارہ ابرو کو حکم سمجھتا ہے، اور وہ محبوب حکم ہی دے دے اور پھر بھی کہہ کے نہیں محبوب تجھے کیا پتا مجھے کچھ کرنے دے، نہیں، یہ محبوب اللہ ہے، اسی ہی سارا پتا ہے. نہیں ملتے، نہیں جا سکتے، تو رک جاؤ. حتیٰ کہ تم نے احرام باندھ لیا، گھر سے نکل پڑے، خانہ کعبہ کے قریب پہنچ گئے، وہاں پہ پابندی لگ گئی، کہا کوئی بات نہیں، ایک جانور میری راہ میں قربان کر دو اور واپس آ جائے. وتم الحج والعمرۃ للہ، اللہ ہی کے لیے حج اور عمرہ کر لو. فإن أحصرتم، اگر تم محاصرہ کر لیے گئے کسی چیز نے بھی، بیماری نے، اذان نے، خوف نے، جنگ نے، دشمن نے روک لیا ہے، تو رک جاؤ. ولا تحلقوا رؤوسکم، ہاں ایک خیال رکھنا، وہ ہماری زبان کا کلمہ، لا بھی ہماری زبان کا کلمہ، اور حلق کرنا بھی ہماری زبان میں استعمال ہوتا جی، تے تم کے لیے، وہ الف جمع کے لیے. لا تحلقوا، نہ حلق کروانا نہ مڑوانا، رؤوسکم، راس کی جمع ہے، راس کہتے ہیں سر کو، اپنے سروں کو نہ مڑوانا، حتی یبلغ، یہاں تک کہ پہنچے، الحدی، حدی، محلہ، اپنے محل پر، اپنی جگہ پر. جب تک وہ حدی اپنے جگہ پہ نہ پہنچ جائے، اس وقت تک اپنے سر کو نہ مڑوانا. اہل علم کے درمیان ایک بات کا اختلاف ہو گیا کہ اس سے مراد کیا ہے. جہاں پر آپ موجود ہیں وہاں پر آپ نے اگر اس ایک بکری، دو بکری، جو بھی آپ کو میسر ہے، وہ دمبا آپ کو جو میسر آیا ہے، وہ اونٹ جو میسر آ گیا ہے، اس کو ذبح کر دیا، تو کیا اس کے فوراً بعد سر کو مڑوایا جا سکتا ہے؟ کچھ لوگوں نے کہا کہ نہیں، محلوں کا لفظ جو استعمال ہوا ہے، جب تک وہ پیسے یا وہ جانور جو آپ نے دینا تھا خانہ کعبہ، اس کے مقام کو پہنچ نہ جائے، کچھ لوگوں نے یہ کہا ہے. بھئی آپ کو روک لیا گیا ہے، آپ کے ساتھی جو حج کے لیے جن کو نہیں روکا گیا وہ جا رہے ہیں، تو ان کو دے دو. آپ کو بیماری نے روکا ہے، دوسرے ساتھی کو نہیں روکا، وہ ٹھیک ہے، اس کو پیسے دے دو، وہ وہاں پہ جا کے کر لے. ایک تو کچھ لوگوں نے اس سے مراد یہ لیا، اور کچھ لوگوں نے اس سے مراد یہ لی ہے کہ جب حج اور عمرے سے تمہیں روک دیا گیا، وہ مناسک تو تم ادا نہیں کر سکتے، اب ان مناسک کے بعد والا منسک جو ہے وہ تو آپ کے بس میں ہے نا، وہ حدی تو آپ کے پاس ہے، وہ جانور تو آپ کے پاس ہے نا، تو جس جگہ پر اسے ذبح کر دو، یہ قربانی جب کر دو گے، تمہاری طرف سے اب سر کو منڈوانے کی اجازت ہو گئی. جس طرح محمد رسول اللہ صلی اللہ علیہ وسلم نے حدیبیہ کے موقع پر جب یہ بات آ گئی کہ تم آگے نہیں جا سکتے، یہ فیصلہ ہو گیا، تو آپ نے وہیں پر جانور قربانی کے لیے جو لے کر گئے تھے ان کو ذبح کیا اور وہیں سے واپس آ گئے تھے. اور یہی بات زیادہ کرینے قیاس لگتی ہے، یہ بات زیادہ ٹھیک لگتی ہے کہ جہاں پر تمہیں روک لیا گیا ہے اب تکمیل ہو گئی ہے، اس کا محل ہی یہ تھا کہ جہاں یا تو اپنے اگر تمہیں اجازت مل گئی ہے حج اور عمرہ کرنے کی، تو اس کے مناسک پورے کر لو، اور اگر وہ مناسک پورے کرنے کی تمہارے اندر سے صلاحیتیں چھین لی گئی ہیں، روک لی گئی ہیں بیماری کی وجہ سے یا دشمن کی وجہ سے، تو لا یکلف اللہ نفسا الا وسعہا، تو اللہ کسی کو اس کی استطاعت سے بڑھ کر آزماتا ہی نہیں. بس جہاں پر ہو وہیں پر تم قربانی کر سکتے ہو، اتنی تمہارے اندر استطاعت ہے، یہ پورا کر دو، تمہارا حج اور عمرہ ہو گیا. خدا لگتی کہیں سے زیادہ آسان کوئی بات ہو سکتی ہے؟ اللہ نے تو دین آسان بنایا تھا، ہم نے اپنے لیے خود مشکل کر دیا. اتم حج والعمرہ، فمن کان منکم مریضاً، فمن، ف بس، من جو یا کون، کانا ہے یا ہو، منکم، من سے، ہماری زبان کا کلمہ، کم تم میں سے، تم میں سے کوئی ہو، مریضاً उसकी हालत मर्ज की हो जाए औ या बिही उसके साथ हो अजा कोई तकलीफ हो मैं रासे ही उसके सर में फफिदियतुन तस फिदिया है बदला है मिन सियामिन रोजे का और सदकातिन सदके का और नुसुकिन या कुर्बानी का नुसुक कुर्बानी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को जब हुदैबिया के मौके पर रोक लिया गया था तो एक सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम के बाल बड़े लंबे थे बड़े थे अब पानी भी मुयस्सर नहीं रहा और कई दिन गुजर गए हैं वहीं पर बैठे हुए उनके सर में जुएं चलनी शुरू हो गई इतनी जुएं हो गई कि वो अगर बैठे होते तो जुएं चलते हुए उनके चेहरे मुबारक पे आ जाते मुफस्सरीन का कहना है कि ये आया करीमा उनकी शान में उतरी उस वक्त अल्लाह ने ये हुक्म दिया है कि अगर ऐसी सूरत हो जाए तो सर तो मुंडवाना था तकमील पे जाके लेकिन ऐसी मजबूरी होगी या देखिए इससे ज्यादा आसान दी कोई हो सकता है तो अच्छा तुम्हारी मजबूरी होगी हमारा कानून तो यह है कि जब सारे मनासिक पूरे हो जाए आखिर पे जाके तुमने कुर्बानी करना है लेकिन अगर तुम्हारे सर में कोई तकलीफ हो गई तुम्हें सर मुंडवाना पड़ रहा है तो अपनी तकलीफ को जारी ना रखना हम इसमें खुश हैं तुम हम अपना सर मुड़वा दो हां ये जो तुमने हमारे हुक्म को इस तरह छोड़ा है उसके लिए या तो 3 दिन के रोजे रख लो ये जो क्या सियाम तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उसके लिए 3 दिन के रोजे कहे 3 दिन के रोजे रख लो और सदकातिन और हदीस में आता है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वो जो सदका है वो भी बता दिया सिर्फ 6 मरीजों को खाना खिला दो ये भी नहीं कहा पूरे दिन का बस 6 मरीजों को 6 मुफलिस लोगों को खाना खिला दो जो भूखे हैं उनको खाना खिला दो ये भी नहीं कहा कि वो लाजमन बड़ा गरीब हो तो उसको खाना खिलाओ दो तुम्हें मुजस्सर 6 अपराध आ गए उनको खाना खिला दो ढूंढने भी नहीं पड़ेंगे या कम से कम एक बकरी जिबा कर दो तो ये तुम्हारे ऊपर कोई गुनाह नहीं होगा बस अल्लाह की तरफ से तुम्हें रुख्सत मिल गई कोई रहबानियत इस्लाम में है ही नहीं तो तुम्हें हज करना जा रहे हैं तुम्हें उमरा करने जा रहे हैं और सर के अंदर तकलीफ है डॉक्टर कहता है कि अपने सर को मुड़वा दो और तुम कहोगे हमारे तो मजहब में अब मुंडवाया नहीं जा सकता जुए अगर चल के मेरे मुंह में भी आ रहे मैं नहीं मुंडवाऊंगा यह रहबानियत इस्लाम में नहीं है वो मलंग जो नहाता ही ना हो जिसने बालों को इस हालत में कर रखा हो कि उसके अंदर जुए पड़ जाए मेरा रब तो हज के मौके की इजाजत नहीं दे रहा कहता कि तुम अपने आप को साफ कर लो और वो दीन का क्या तसव्वुर है वो रहबानियत का तसव्वुर है दीन का नहीं है दीन ये नहीं कहता कि गंदे हो जाओ वो तो पाकी चाहता है अंदर की वो पाकी चाहता है बाहर की अतहूर शत्रु ईमान ये पाकी और ये सफाई ये तो निस्फ ईमान है मेरे रसूल ने इरशाद फरमाया इसका ख्याल रखना फैजा आमिन तुम बस तुम्हें अगर अमन हो जाए वो जो तकलीफ थी वो रफा हो जाए वो खतरा टल जाए वो रुकावट दूर हो जाए आमिन तुम फमन तमत्ता बिल उमरती इलल हज जिसने मन पस जो मन जो तमत्ता जिसने फायदा उठाना चाहा बिल उमराती उम्रे के साथ इलल हजी हज के साथ हज की तरफ, यानी वो उसने चाहा कि सफर के दौरान एक ही सफर के दौरान मैं हज भी कर लूं और उमरा भी कर लूं, वो दोनों चीजें चाहता हो। फमस्तैसरा पस जो उसको आसानी हो मिनल हदी एक जानवर, वो कुर्बानी का एक जानवर दे दे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से पहले असर जाहिलियत के अंदर जब हज होता था उस वक्त इस बात को गुनाह समझा जाता था कि हज और उमरे के लिए एक सफर किया जाए। एक सफर करना वो रहबानियत वाले समझते थे कि ये दुनियादारी है कि एक सफर में दो फायदे ले रहे हो। मेरे अल्लाह ने कहा कि ये सफर तुम्हारे लिए जायज है, जो इससे फायदा उठाना चाहे उठा ले, बस एक कुर्बानी मेरी राह में कर दे, इतनी सी बात जायज है तुम्हारे लिए। ये पाबंदी अल्लाह ने उन पे तो रहने दी जो हाजरुल मस्जिद थे, यानी मस्जिदुल हराम के इर्द गिर्द के रहने वाले जो लोग थे, यानी हरम से मक्का से मीकात से इतने फासले पे जो रहता हो कि उसके ऊपर सफर के दौरान नमाज का मामला ना आता हो कि उसे कसर नमाज पढ़नी पड़ती हो, जो उसके अंदर अंदर रहता हो उसके लिए ही कहा कि तुम तो हज और उमरे के लिए अलग अलग ही सफर करोगे क्योंकि तुम्हारे लिए मुश्किल नहीं है। तुम तो मक्के से उठे हो, उसके जवार से आए हो, तो उसके किसी नवाई बस्ती से आए हो, तुम आज हज के लिए आए हो, कल उमरे के लिए आना चाहोगे, उमरे के लिए भी तुम आ सकोगे, तुम तो करीब हो, तुम तो ऐसा ही करोगे। लेकिन ये मेरे बंदे जो पाकिस्तान से आएंगे, हिंदुस्तान से आएंगे, जो दूर दराज के इलाकों से आएंगे, उनके लिए ये है कि वो दोनों बार बार नहीं आ सकते। मैं उनके फायदे के लिए कह रहा हूं कि वो आकर यहां पर हज और उमरा इकट्ठा कर लें। मैं कोई बात समझा सका कि नहीं? नहीं समझा सका। अल्लाह तुमसे कितना प्यार करता है ये समझाना चाहता हूं कि मेरे बंदो आते हुए मुझे भी पता है तुम्हारा इश्क सताता है, तुम मेरे पास आना चाहते हो, माल जितना मैंने तुम्हें दिया है, जितनी सहूलतें दी हैं, जितना वक्त दिया है, वो भी मुझे पता है, ये निकालना बड़ा मुश्किल होता है। तुम एक ही दफा हो तो दोनों काम कर जाना, जो मैं तुम्हें प्यार करता हूं, मुझसे सनद ले लो, आ जाओ तुम। इसलिए बेहतर यही है जो पाकिस्तान से जाए वो हज तमत्तो ही करे। या तो लोग अफराद करते हैं, हज अफराद कहते हैं उस हज को जिसके अंदर सिर्फ यह नियत की जाती है कि मैंने हज करना है, तो फिर उसके बाद एहराम जब बांध लिया जाता है तो एहराम उस वक्त तक नहीं खोला जा सकता जब तक मुनासिब पूरे ना हो जाए। दूसरे हज जिसको किरान कहते हैं, काफ के नीचे जेर होती है, किरान कहते हैं, किरान कहते हैं जिसके अंदर इंसान ये नियत करता है कि मैंने हज भी करना है और उमरा भी करना है, वो पहले उमरा करता है, उमरा करने के बाद एहराम नहीं खोलता, फिर उसके साथ हज करता है एहराम को खोले बगैर। यह किरान इसकी भी इजाजत है तुम्हें। और दूर दराज से आने वालों, ये इतने दिन तक फिर तुम पहुंच जाओ, पहले तो एहराम की हालत में रहना, उसकी पाबंदियों में रहना बड़ा मुश्किल होता है। मैं तुम्हें और प्यार करता हूं जब तुम खोलो अपने एहराम को, आराम से रहो जिस तरह रहते हो आम दिनों में, इस तरह रह लो, एहराम की पाबंदियां तुम पे खत्म हो गई, तुमने उमरा कर लिया है, अब दोबारा जब हज शुरू होगा हाथ को फिर तुम बांध लेना, ये आसानियां कर दी, इसे तमत्तो कहते हैं। फमन लम यजिद, हां एक तुमने इस तरह करना है कि जिस वक्त तुमने तमत्तो करना है, हज तमत्तो करना है, तुमने हज और उमरा के लिए यहां से गए हो, नियत ही ये करके गए हो, और हज उमरे के बाद तुमने एहराम को खोल देना है, आराम करना है, फिर उसके बाद तुमने दोबारा ये एहराम बांधना है, तो तुमने एक कुर्बानी मेरी राह में करनी है, एक जान दे। जब दे लो, लेकिन फर्ज करो तुम्हारे पास है नहीं, यह भी एक मसला है। अल्लाह आदमी क्या मेरे पास है ही नहीं पैसे, कहां से कुर्बानी दूं, इतने ही पैसे थे तो पहुंच गया हूं। कफस्याम सलासा थे अयामिन फ्याम, रोजे हैं, सलासा थी अयामिन, सलासा तीन, अयाम यौम की जमा है हमारी जुबान का कलिमा, तो तीन दिन के तुम रोजे रख लो। सलासा था अयामिन फिल हज, हज के दरमियान सिर्फ तीन रोजे हज में रखने हैं। ये अयाम तशरीक जो होते हैं मीना के अंदर रहने वाले दिनों में, वहां रख लो तीन रोजे, वहां रख लो। सारे रोजे वहां नहीं रखने, मुश्किल हो जाता है। ये जिसने हदी नहीं दी उसके लिए ये आसानी कर दी गई है, तुम तीन वहां रख लो। वह सबा तीन और सात इजार जा, तुम जब तुम अपने घर में आ रहे तो आराम से यहां आके रख लेना। लगता नहीं है कि अल्लाह कोई ज्यादा ही मेहरबान हो गया, हम मुझसे प्यार करो, रस्ते तुम्हारे मैं बनाता जाता हूं, जो बताओ क्या मुश्किल है, चलो वो भी तुम्हारी माफी, बताओ क्या मुश्किल है, दोनों एक दफा करना चाहते हो आ जाओ, कुर्बानी कुर्बानी नहीं है। अच्छा तीन रोजे रख लो, यहां पर रखने तो तुमने दस हैं लेकिन तुम्हारे लिए मुश्किल हो गए हैं, तीन यहां रख लो, सात जाके घर में रख लेना। रखने तो दस थे लेकिन तुम्हारे पास मुश्किल हो जाएगी, ना रखो। तिलका अशरतुन कामिलतुन, तिलका वो है अशरा दस, कामिला मुकम्मल दस हो गए, घर पहुंच गए। हज का सिलसिला वो जो मीटर आपने ऑन किया था ना अजर के लिए, अभी जब घर भी पहुंच गए अजर, वो मीटर अभी जारी है, घर के भी साथ जो दिन रखने हैं ये भी आप हज के दिनों में ही रहेंगे। आप घर में हैं, हज के दिनों का अजर आपको मिलता जा रहा है। ये कामिल यहां पर आके हुए। जालिका लिमन यकुन, जालिका ये है ये सहूलत, लिमन लाम के लिए, मन जो के लम नहीं है, यकुन नहीं है वो अहलू अहल अहलू हाजरी मस्जिद, मस्जिद के हाजिर लोगों में से, यानी मस्जिद के करीब रहने वालों में, मस्जिद अल हराम, मस्जिद अल हराम के इर्द गिर्द रहने वाले उस बस्ती के अहल में से नहीं हो। ये सहूलत उनके लिए है, बाकियों के लिए नहीं। वत्तकुल्लाह, अल्लाह का तकवा इख्तियार कर लो। लोगों अल्लाह ये नहीं तुमसे चाहते कि तुम ये मुशक्कतें बर्दाश्त करो, कितनी सहूलतें दे रहे हैं, वो सिर्फ ये चाहते हैं तुम तकवे की रवश को अपना लो। वत्तकुल्लाह, तकवे की रवश को अपना लो। तकवे की रवश को अपनाने वालों अल्लाह से डर लो, और ये जब तक अल्लाह से डरोगे नहीं इस रवश पे नहीं आ सकोगे। तुम कहोगे हमारे मौलवी साहब तो यूं कहते हैं, ठीक है कुरान में आ गया है लेकिन हमारे उलमा तो यूं कहते हैं, ठीक है कुरान में आ गया है लेकिन मेरी खानदानी वजाहत कहती है। तुम्हें मुयस्सर थे एक कुर्बानी करनी, लोग क्या कहेंगे, शेख साहब एक ही कर रहे हैं, आपने दस तो कर दी, अल्लाह क्या कबूल हो जाएंगे। अच्छा ये भी एक मसला है, आप किसी सियासी पार्टी के नारेबाज हो गए, उसकी हमायती हो गए और उस पार्टी की हुकूमत है और वो पार्टी आप उम्रे के लिए और आज के लिए लोगों को लेकर जा रही है और आपका नाम भी उन वफादारों में आ गया जो पार्टी के वफादार, उनसे वो खुश हैं और आपका नाम उस फहरिस्त में आ गया और सियासी हज करने चले गए, हज कबूल हो जाएगा।
नहीं हो,
ना सियासी रिश्वत देने की उन्हें इजाजत थी, ना तुम्हें कबूल करने की इजाजत थी। और अगर कोई कहे मेरा इश्क स्टार आया और मैंने पैसे इकट्ठे करने हैं, वैसे तो होते नहीं, तनहा में थोड़ा माल आता है, दो नंबर के कारोबार करके जरा चार पैसे कमा के रब के हजूर सजदा तो कर रहा हूं, पैसे तो आ जाएंगे, सहूलत भी हो जाएगी कानून के मुताबिक, हज हो जाएगा जी, हराम माल से हज नहीं होगा बेशक हो के आ जाओ। यह इसका तकाजा नहीं, इसका तकाजा यह कि उस तरह करो जिस तरह वो चाहता, जिस तरह उनकी मर्जी, जिस तरह उनकी मंशा, जिस तरह उनकी रजा है, हज वैसे होगा, तुम्हारी मर्जी के मुताबिक हज नहीं होगा। आपने किसी ऐसी फैक्ट्री के अंदर, किसी ऐसे अदारे के अंदर फेरस की जिसमें यह बॉन्ड था, यह पहले से लिखा हुआ था, आपकी शरायत में था कि हम हर साल अपने अदारे में से इतने लोगों को हज पर भेजेंगे, और उसको भेजने के लिए उन्होंने सारे लोगों में से जितने लोग भी मौजूद थे उनमें से कुछ कुछ कटौती करते रहते थे, जितने लोगों की कटौती होती थी उनका कुर्रा पड़ता था, उनको बारी बारी भेज रहे थे। अगर ऐसी सूरत होगी तो ऐसी सूरत में वो हज, वो जो कंपनी या गवर्नमेंट करवा रही होगी, अदारा करवा रहा होगा, वो जायज होगा, फिर जायज होगा, क्योंकि वो तुम्हारा अपना ही माल है। सिर्फ उसको तरतीब दी गई है कि सबके माल को इकट्ठा कर लिया गया, आज कुर्रे के जरिए उसकी बारी, कल कुर्रे के जरिए उसकी बारी, यहां तक जायज है। लेकिन अगर आपका माल उसमें से लिया ही नहीं जा रहा, तो आपको करवा दिया गया है फर्ज कीजिए, तो जिसको नहीं करवाया गया उसका क्या कसूर था, उसका इस्तेहकाक छीना गया है इस माल के अंदर, उसका दूसरे का पूरा हक था जिसको नहीं दिया गया, और किसी का हक छीन कर उसके राह में जाया जा सकता है।